الحمد لله وكفى وسلام على عباده الذين اصطفى ما بعد اللہ تعالیٰ کی توفیق سے ہم نے آپ سے عرض کیا تھا کہ کسی بھی ملک میں حالات کی تبدیلی کے لیے اور وہاں پہ سنجیدگی سے محنت کرنے کے لیے یہ بات ضروری ہوتی ہے کہ اپنے عصری علوم کا بھی جائزہ لیا جائے۔ ہمارے ہاں علم کی دو قسمیں ہیں اور ایک ہی شخص ان دونوں قسموں کو بیک وقت نبھا لے، یہ کہیں لاکھ میں ایک بچہ ایسا مل جائے تو ایسے ہو سکتا ہے، لیکن کوئی کہے کہ 10,000 میں 90,000 میں ایک بچہ آ جائے یہ ممکن نہیں ہے۔ ایک راستہ ہے اہل علم کا، ایک راستہ ہے پڑھنے پڑھانے کا۔ ہمارے ہاں اللہ تعالیٰ کے فضل و کرم سے ایک پورا گروہ موجود ہے جو پرانے علماء کی طرز پہ پڑھتا ہے، علم کلام وہ بیان کرتا ہے، اللہ کی ذات و صفات پر بحث کرتا ہے۔ فقہ اکبر اور فقہ اصغر دونوں چیزوں میں وہ ماہر ہوتا ہے، منطق اور فلسفے سے بھری ہوئی بھی گفتگو ہوتی ہے، منطق کے بکھیڑے بھی ہوتے ہیں، یہ سب چیزیں اسے علم میں ایک ممتاز درجے پر فائز کرتی ہیں۔ اکبر نے جو 9 رتن رکھے تھے، رتن کہتے ہیں بہت خوبصورت ہیرا، رتن کہتے ہیں کہ نگ جس کو انگوٹھی میں لگا دیتے ہیں، 9 رتن اس لیے تھے کہ وہ اکبر کو بہترین سے بہترین مشورہ دیں، اور اللہ کا شکر ہے کہ اکبر نے اپنی اس کمی کو محسوس کیا کہ اتنی بڑی سلطنت سنبھالنے کے لیے یہ ضروری ہے کہ میرے پاس تعلیم ہونی چاہیے۔ کہتے ہیں کہ اکبر پڑھا لکھا نہیں تھا، لیکن اکبر کے دستخط ہم نے انگلینڈ میں دیکھے۔ بہرحال یہ ایک اور تاریخ کی بحث ہے، مگر ہم آپ سے یہ عرض کر رہے تھے کہ ایک پورا دھارا ہے، خدا اسے سلامت رکھے، اور اللہ کرے کہ ہمارے ہاں اہل علم پیدا ہوتے رہیں، وہ بیک وقت منطق و فلسفہ اور یہ سارے علوم اور اس کے ساتھ ساتھ ادب کے بھی ماہر ہوتے ہیں۔ نظم و نثر ان کی قلم کی محتاج ہوتی ہے، اور اتنے ترقی یافتہ کہ ان کا پہلا پاؤں سیڑھی پہ نظر آتا ہے اور ان کی کمند آخری سیڑھی کے پائے تک پہنچتی ہے۔ خدا نے انہیں علم میں اور اللہ تعالیٰ نے انہیں تحقیق میں بہت بلند رتبہ عنایت فرمایا ہوتا ہے، اور ہمارا یقین ہے کہ اگر وہ اپنے علوم کو چھوڑ دیں اور ان میں کسی کو یہ شوق چرائے کہ میں یونیورسٹی ایڈمیشن لے لوں اور مجھے عصر حاضر کی تعلیم بھی اس کے ساتھ پوری کرنی ہے، تو نہ وہ ادھر کا رہے گا نہ ادھر کا رہے گا۔ علم کو یکسوئی کی تلاش ہے، علم کو اپنے منتہا کی تلاش ہے، علم جستجو کے لیے مجبور کرتا ہے، علم کسی انسان کو اپنا دامن پکڑانے کو تو کیا دیکھنے کی اجازت نہیں دیتا جب تک کہ کوئی انسان مکمل طور پہ اپنے آپ کو کسی بھی علم کے حوالے نہ کرتا۔ اس لیے یہ پرکشش نعرے اور یہ چیزیں کہ دو چیزیں جمع کر لیں، مشرقی علوم کو مغربی علوم کو، کبھی بھی کامیابی نہیں ہوتی، نہ وہ ادھر پورا ہو سکتا ہے نہ وہ ادھر پورا ہو سکتا ہے۔ पिछले 30 साल से ये दिलचस्प तमाशा देखने वाले देख रहे हैं कि बच्चा ना डॉक्टर बन सका ना अच्छा आदमी दीन बन सका, बच्चा इंजीनियर भी नहीं बन सका और बच्चा एक सही माना में निखरा हुआ आलम दीन भी नहीं बन सका। ज्यादा से ज्यादा ये जो मशरकी उलूम हैं, जो लोग भी इससे पढ़ते हैं, इतना हो सकता है कि वो कंप्यूटर को दाखिल कर लें, क्योंकि कंप्यूटर और ये चीजें व्हाट्सएप वगैरह अब ऐसी चीजें हो गई हैं जिनको अमली जिंदगी से निकालना मुमकिन नहीं रहा। और ये तो जरूरी है कि वो अपने फील्ड में रहते हुए दुनिया की एक जबान और सीख। हमेशा याद रखो, जिसको भी दुनिया की कोई एक जबान एक बोली पूरी नहीं आती और वो हर बोली में चाहे दो चार लफ्ज़ जानता ही क्यों ना हो, उसकी तो दुनिया ही नहीं समझ सकती, दीन तो बहुत दूर। इंग्लिश है उसमें लिटरेचर है, इंग्लिश है उसे पढ़ना है। इतना अहम मसला अमेरिका की आजादी के बाद पेश हुआ और स्पेन की जबान और अंग्रेजी अमेरिका का नसीब किससे वाबस्ता है, और दोनों तरफ बराबर के वोट थे, एक वोट रह गया था और पूरी कांग्रेस की नजर इस पे थी कि जिधर इसने वोट डाल दिया अमेरिका की किस्मत उस तरफ चल पड़ेगी, और वो उठा और उसने अंग्रेजी के हक में वोट डाल दिया और अमेरिका में इंग्लिश शुरू हो गई। अब भी आप जाएं, अल्लाह करे कि आप इस कुएं से निकलें, ये कुआं बिल्कुल घुप अंधेरे में है और जिस दुनिया को आप बच्चों समझे बैठे हैं कि दुनिया यही है, ये दुनिया नहीं है, वो दुनिया बदल गई जिसके पैमाने और थे, वो दुनिया बदल गई जिसके स्टेप्स और थे, वो दुनिया खत्म हो गई जिस दुनिया के प्रचारक ये समझाते थे कि गांव के मौलवी साहब जो कह देते हैं बस ये इल्म। अब कौन पूछता है भैया, अब कौन इसे मानने को तैयार है? इसलिए बाहर निकलते हैं जवाब, हत्ता कि अब बच्चे बाहर निकल रहे हैं इस व्हाट्सएप वगैरह के जरिए, तो बहुत सो की आंखें खुलती हैं कि या अल्लाह दुनिया किधर जा रही है और हम किस एक कुएं में बैठे हुए हैं। इसलिए हमेशा याद रखो, कोई ना कोई बोली पूरी आनी चाहिए, उर्दू है, पंजाबी है, इंग्लिश है, सबसे बड़ी बात फ्रेंच है और उसके हम पल्ला बात स्पेनिश है। हमने दुनिया में कई ममालिक में खास तौर पे जर्मनी, अमेरिका और कनाडा और इन सारे देशों में देखा, ये सब लोग बहुत अक्सरियत उनकी ये स्पेनिश जानते, और हमारे पास इन जबानों में अल्लाह का दीन पहुंचाने के लिए माहिर तकरीर के फन के अफराद नहीं है। खुदा करे अब एक ट्रेंड चला है और इसके लिए बच्चे पैदा हो रहे हैं, वहां के बच्चे उन ममालिक के क्यों हो रहे हैं, इसलिए कि उन्हें मुआश की सहूलत है। इसलिए जितने मशरकी अलूम जिंदा करने वाले हैं, या तो कंप्यूटर को जाने तो फिर भी अल्हम्दुलिल्लाह, और एक मगरबी जबान उन्हें पढ़नी चाहिए, एक मगरबी बोली आनी चाहिए। मौली साहब हैं इंग्लिश पे अबूर है, मौली साहब हैं फ्रेंच पे अबूर है, मौली साहब हैं और उन्हें मगरिब की कोई एक जबान पे कमांड हासिल है, बस ये काफी। ये इजाफा करना कि मौली साहब फिजिक्स भी पढ़ लें, केमिस्ट्री भी पढ़ लें, बायोलॉजी भी पढ़ लें, जूलॉजी, ये भी ये एक आदमी के लिए मुमकिन नहीं होता। इब्तदाई मालूमात तो होनी चाहिए, हो ही जाती हैं, लेकिन ये कि बाकायदा एक पूरा निजाम तालीम हमारे मशरकी उलूम का वो एक अलग शोबा है, वो कभी भी मगरबी तालीम से मुख्तलित नहीं हो सकता। मगरबी तालीम यहां दी जाती है या इंग्लिश पढ़ाई जाती है या ये किया जाता है, निचोड़ और उसका सारा खुलासा ये कि बच्चे को चोड़ कर देते हैं। एक बच्चा बयक वक्त इतने अलूम को कैसे पढ़ सकता है, उसके लिए उसकी मुआशी हालत देखनी पड़ती है, उसके लिए बच्चे का रुझान देखना पड़ता है, उसके लिए ये देखना पड़ता है कि इसके पेरेंट्स करते क्या हैं, इसके दरमियान और इल्म के दरमियान जो रुकावटें हैं वो दूर कर सकते हैं या नहीं। एक मगरबी तालीम है, इस मगरबी तालीम के माहिर भी होने चाहिए। गलतफहमी ना रहे कि हमने पिछले जुमे को जो आपसे अर्ज किया था कि साइंस कॉलेज और ये चीजें वो अपने मैदान में करते हैं, वो अपना काम करते हैं, अल्लाह का शुक्र है वो लोग इतने ज्यादा काम करने वाले बच्चे हैं कि अगर रुकावटें दूर हो जाएं तो खुदा ही जानता है कि किस मकाम तक पहुंचें और इल्म की साइंस की दुनिया में उनकी तहकीकात कहां से कहां ले जाएं वतन को और मुल्क को। लेकिन इल्म की रुकावटें दूर कौन करे। वो जो तकालीफ और परेशानियां हैं उनका क्या हल है। इसलिए जो मगरबी तालीम हासिल करते हैं बस ये काफी है कि वो हमारा निजाम तालीम बदले तो वो जवान होता है, उसको पता होना चाहिए कि ये क्या चीज है, मेरी जिंदगी में अब क्या हो रहा है, वुजू कैसे करना है, नमाज कैसे पढ़नी है, गुस्ल कैसे करना है, किन हालात में गुस्ल जरूरी हो जाता है। इतना तालीम काफी है। अब उस बच्चे को जो साइंस मेडिकल कोई चीज पढ़ रहा है अब उसको कहो कि हज के मसाइल याद कर ले, भाई किस लिए, क्या जरूरत है उसे हज के मसाइल बताने की, तलाक और निकाह के मसाइल, भाई जब शादी करेगा महीना दो महीना पहले तलाक और निकाह का इल्म हासिल कर लेगा, हज पे जाएगा तो उसे हज का इल्म भी हासिल हो जाएगा, क्यों उसका वक्त इन चीजों में लगाते हो, पढ़ने दो उसे। और उसके और पढ़ने के दरमियान जो रुकावटें हमारे मुआशरे में हैं, बहुत बड़ी चीज हमारे मुआशरे में मुआश का मसला है, खाना उसे ढंग का नहीं मिलता। नतीजा ये कि वो बच्चा इस खाने के नाखालिस होने से जो प्रॉब्लम्स पैदा होती हैं उनमें पड़ा रहता है, आज ये चीज पक रही है तो आज ये चीज पक रही है। उसने जिन अलूम को पढ़ना है वो दिमाग की यकसुई चाहते हैं, लेकिन क्या करें माँ बाप, इतने मुआशी वसाइल कहां से लाएं कि एक तरफ तो पांच छह बच्चे हो गए, दूसरी तरफ घर में आज ये चीज नहीं है ये चीज नहीं है। उस बच्चे की फिक्र में रुकावट पैदा होती है, वो कहां से सोच के साइंटिस्ट बनेगा, वो कहेगा बिस्तर अच्छा नहीं है, नींद नहीं आती, मच्छर हैं, मक्खियां हैं, ये है वो है। कोई इदारा तो ऐसा होना चाहिए जहां पे इस दर्जे के बच्चों को बिल्कुल अलग कर दिया जाए कि बेटे आप पढ़िए, खाने की फिक्र नहीं है, सोने की फिक्र नहीं है, लाइब्रेरी की आजादी है। और ये लाइब्रेरी इतनी जरूरी चीज है, इतनी जरूरी चीज है जो तन्हाई भी मयस्सर करे और जो वहां चाय का बंदोबस्त भी करे। इसकी वजह यह है कि हमारे यहां बहुत से बच्चे वक्तन फवक्तन चाय पीते रहते हैं। हमें इसको सोचना चाहिए कि हम अपनी जिंदगी का एक हिस्सा गुजार चुके, आगे कब्र और मौत अब बाकी है, हम अपने बच्चों को ये फैसिलिटीज क्यों नहीं फराहम करते। इस इस्लामाबाद जैसे शहर में एक लाइब्रेरी मुझे बताओ जो इस काबिल हो कि जहां अच्छे बच्चे जाकर पढ़ सके। इस कदर जुल्म है कि जिस बच्चे ने 10 बजे तक नींद पूरी करनी है वो जाके तो देखे नेशनल लाइब्रेरी या कहीं और, सुबह होते ही बच्चे बैठ जाते हैं अपनी किताबें खोल के और एक लाइन लगी हुई हमने देखी, बाकी कुर्सियां ही नहीं है, इमारत ही नहीं है। शदीद गर्मी पड़ रही है तो कोई चीज नहीं, शदीद सर्दी पड़ रही है तो कोई चीज नहीं, कहां ऐसा निजाम तालीम। लेकिन इसे बनाना चाहिए, लेकिन इस पे काम करना चाहिए, सोचना चाहिए कि खाने के मसाइल क्या हैं, सोचना चाहिए कि बच्चों के लिए कपड़े के मसाइल क्या हैं, लॉन्ड्री कहां है, उसे क्यों ये मौका दें कि अपने कपड़ों के मुताबिक फिक्रमंद हो कि कपड़े कहां धुलेंगे। बज़ाहिर ये छोटी छोटी चीजें हैं लेकिन इल्म की राह में रुकावट। कहां फोटोकॉपियर्स लगे हुए हैं, उसे फोटो कॉपी करानी है, फर्ज कर लो 100 सफे की, अब 100 रुपये, 200 रुपये, 500 रुपये घर से कहां से देगा। वालिदा अपना उज़्र जाहिर फरमाती हैं, वालिद साहब अपनी बात कोई करते हैं, इस बच्चे का क्या कसूर है जो पैदा हुआ इस मुल्क में और उसके पास तरक्की के वसाइल और असबाब नहीं है। इसलिए इस्लामाबाद में तो क्या कहीं मुल्क में चले जाओ, अच्छे अच्छे जहीन बच्चे किताबें छोड़ते हैं और फिर वो नारे में मसरूफ हो जाते हैं। ये नारों की जिंदगी कोई जिंदगी नहीं होती, नारा वक्ती तौर पे चंद सेकंड्स के लिए होता है और वो नारे जो लगाते हैं उनकी तहरीकें, नारा दो तरह का होता है। एक नारा वो होता है जो लोगों के जज्बात को गर्म रखने के लिए, और दो चीजें खूब समझो, एक जहालत और एक जवानी, इन दोनों में आग भरी हुई होती है। इस जवानी में तो इतनी आग भरी हुई होती है कि बगैर तीली सुलगाए खुद ब खुद आग भड़कती है, मौका ढूंढता है कहां अपनी इस जवानी को जाकर टकरा दे, कहां अपने जज्बात और ख्यालात का इजहार करे, कहां पहुंच के वो कहे कि मेरा दिल अल्लाह को नहीं मानता, आप बताएं इसका क्या हल, जहां पहुंच के जवानी में वो ये कह सके कि मुझे जरूरत है इस बात की कि आप समझाएं साइंस और जदीद दुनिया जो मसाइल उठाती है इस्लाम में इसका क्या हल देता है। एक बच्चा उठता है और कहता है कि ठीक है मैं सूद के निजाम से नफरत करता हूं, मुझे इसकी मुतबादल असास आप बताएं क्या है। इसलिए बच्चों ये जवानी जो फटने को तैयार होती है ना, इसको सिर्फ आग और तीली दिखानी होती है उस नाकामयाब लीडर ने जिसको नारों के पास जरूरत होती है कि नारा लगाओ और ये बच्चे हमारे पीछे चल पड़े। वो आग लगती है, फिर वो तहरीक उठती है, फिर उसमें लड़के शामिल हो जाते हैं, वो दीन और मजहब के कार्ड को प्ले करते हैं और फिर आखिर में पहुंच के उन लड़कों के घरों से उन्हें उठा लिया जाता है, तबाही और बर्बादी मचती है। ये उस जवानी की आग का नतीजा होता है कि पुरअमन शहरी भी उसका शिकार हो जाए, पढ़ने वाला पढ़ ना सके, तिजारत करने वाला ताजिर कर ना सके। एक एक घंटे में जिस दुनिया में मुआशियात का निजाम बदलता हो और एक एक घंटे में स्टॉक मार्केट को देखें तो ऊपर नीचे होती हो, वहां इस आग को लगाने वालों को इजाजत दी जा सकती। और दूसरी आग जवानी के बाद जहालत होती है, पढ़ा लिखा होता नहीं, उसे पता ही नहीं होता कि दीन मजहब क्या है, उसको अपनी जवानी के इजहार के लिए एक पुरकशिश नारा काफी, बस वो पुरकशिश नारा हमेशा वो लोग इस्तेमाल करते हैं जो हुकूमत वक्त से टकराते हैं। याद रखो एस्टेब्लिश्ड गवर्नमेंट से टकराना और ये समझना कि हम उसे ये कर देंगे और ये कर देंगे, ये जहालत के अलावा कोई चीज कभी भी नहीं होता। ये खारजियत यहीं से उठती है। खवारिज ने पुरकशिश नारा दिया, सैयदना अली और सैयदना मुआविया रजी अल्लाह अन्हुमा के दरमियान जो कुछ हुआ हमें सबक सीखना चाहिए, इसमें कोई शुबा नहीं। हम अहले सुन्ना के नजदीक मौला अली रजी अल्लाह अन्हु बहुत अफसल, सैयदना अली रजी अल्लाह अन्हु के क्या कहने, उनकी मनकबत, उनकी तारीफ का जो मौका आता है और उस मजलूम और शानदार शख्सियत पर जिन निगाह उठती है, हम उनकी तारीफ किए बगैर रह नहीं सकते। अमीर मोमिनीन किस बुलंद मुकाम के आदमी थे और उन्होंने हजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम के पैगाम की सही तशरीह की और लोगों तक पहुंचाया। सैयदना अली रजी अल्लाह अन्हु ने देखा कि जब ये मामला नहीं निबट रहा और मुझे कुछ ना कुछ करना है تو انہوں نے اور حضرت معاویہ رضی اللہ عنہ نے دو نمائندے تجویز کیے کہ خلافت کا فیصلہ یہ کر. معاویہ رضی اللہ عنہ کا موقف یہ تھا کہ وہ کہتے تھے سیدنا عثمان رضی اللہ عنہ کو جن لوگوں نے شہید کیا ہے ہمیں ان کا بدلہ لینا ہے اور ان کا خون کرنا ہے. سیدنا علی رضی اللہ عنہ کہتے تھے کہ خلافت اسٹیبلش ہو جائے پھر یہ کام کریں گے، پہلے اس کو تو قائم ہونے دو حکومت کو. ہمارے حضرت فرماتے تھے، مولانا سید ابو الحسن علی ندوی رحمۃ اللہ علیہ نقل کرتے تھے، فرماتے تھے سیدنا علی رضی اللہ عنہ اس بلند مقام پر فائز ہیں کہ ان کے سامنے جو جوتے پڑے ہوئے ہوتے ہیں لوگوں کے جوتے اتارے ہوئے، اس صف میں حضرت معاویہ رضی اللہ عنہ کو بیٹھنا نصیب ہو جائے تو یہ ان کے فخر کے لیے کافی. علی اتنے بلند تھے، یہ آپ کے سب اہل سننا کہتے ہیں، ہمارا ہی کیا، امام ابو الحسن علی ندوی سے تو ہم نے خود سنا ہے، امام منظور نعمانی صاحب نے اسے لکھا ہے، اور اپنے اس دیار کے مجدد حضرت عبد الشکور مجددی رحمۃ اللہ علیہ نے اس کو صاف لکھا ہے کہ ہمارا مسلک یہ ہے. مصیبت تو یہ ہے کہ اہل السنہ کے مسلک میں ہٹتے ہیں، خوارج کے مسلک میں چلے جاتے ہیں، اہل السنہ کے مسلک سے ہٹتے ہیں اور پھر وہ چلے جاتے ہیں روافض کی طرف. کیا حکومت سے جنگ کی جائے؟ کیا لڑکوں کو استعمال کیا جائے؟ پوری امت اس کی قائل نہیں. اہل حدیث علماء رحمہ اللہ وہ کہتے ہیں بالکل ٹکر نہیں لینی. امام احمد ابن حنبل، شافعی، مالک رحمہ اللہ سب یہ کہتے ہیں کہ ٹکر نہیں لیں گے. اگرچہ امام مالک رحمۃ اللہ کے مسلک میں کچھ لچک ہے اور اس کی بھی کچھ وجوہ ہیں، صرف امام ابو حنیفہ رحمۃ اللہ علیہ امت میں واحد شخص ایسے ہیں جو کہتے ہیں کہ ٹکرا جاؤ حکومت سے اور تبدیلی لاؤ، کوئی پرواہ نہیں ہے اگر تم دو باتیں کر سکتے ہو. ایک تو یہ کہ حکومت سے ٹکر لگنے پہ تم نے 100% جیتنا ہے، وگرنہ حکومت اس کے خلاف جو قدم اٹھائے گی، وہ تعذیب جو ہوگی، وہ جو جیل اور قتل اور یہ سب چیزیں ہوں گی، تم اس کا مقابلہ کتنا کر پاؤ گے؟ فرماتے تھے اپنے آپ کو اس عذاب میں نہ ڈالنا، ایک چیز. اور دوسری چیز حضرت فرماتے تھے کہ تمہارے پاس اس سے بہتر نظام ہونا چاہیے، اس سے بہتر نظام ہونا چاہیے تاکہ تم جب حکومت پہ قبضہ کر لو تو اس نظام کو نافذ کر سکو. اگر یہ دو شرطیں تم پوری نہیں کر سکتے تو کبھی بھی حکومت سے ٹکر نہ لینا. ہمارا حال یہ ہے، اسلام کے نام پہ 80 سال سے کبھی یہ ہنگامہ، کبھی یہ ہنگامہ، کبھی یہ ہنگامہ. یقین مانو، جس طرح جج بیٹھ کے کہتا ہے کہ فلاں دفعہ کی فلاں جز کے تحت یہ فیصلہ ہوتا ہے، ہم تو اسلامی قانون کو انگلش قانون کی طرح ابھی تک لکھ بھی نہیں سکے. ہم ابھی تک لکھ بھی نہیں سکے. کل کو آ جائیں وہ جو اسلامسٹ ہیں حکومت سنبھال لیں، لیکن بچے جو قانون کہاں سے لانا ہے؟ اتنی جہالت کا. قرآن و حدیث یار، قرآن میں تو آیا ہے چور کا ہاتھ کاٹ دو. ہاتھ کس کو عربی میں کہتے ہیں؟ اہل تشیع کہتے ہیں 3 انگلیاں یہ کاٹ لیں، ہاتھ کٹ گیا. ہمارے باقی ائمہ کہتے ہیں کہ پونچے سے، کلائی سے ہاتھ کاٹنا ہے. یہ لکھے نا سارا، کس کا مسلک کیا ہے، کس کے مطابق اسے ڈیل کرنا ہے. کہاں سے اتنے لوگ آئیں، کہاں اتنے اچھے قابل جج اور وکیل آئیں؟ برف پرکشش نعرہ ہے اور اس نعرے پہ جان دے دینی ہے. سیدنا علی رضی اللہ عنہ اور معاویہ رضی اللہ عنہ نے کمیٹی قائم کر دی، اور عمر بن العاص رضی اللہ عنہ نے کہا کہ میں علی رضی اللہ عنہ کو معزول کرتا ہوں اور معاویہ اپنی جگہ پہ قائم رہیں گے. ابو موسیٰ اشعری رضی اللہ عنہ اٹھے اور انہیں شور مچایا، انہوں نے کہا طے یہ ہوا تھا کہ دونوں معزول ہیں، علی بھی معاویہ بھی رضی اللہ عنہ، اور اکابر صحابہ رضی اللہ عنہ جو اس وقت زندہ ہیں وہ بیٹھیں گے اور خلافت کا فیصلہ شورا کرے گی. یہ انہوں نے کیا کر دی؟ اس تحکیم پر کہ علی اور معاویہ راضی ہیں کہ فیصلہ کمیٹی کرے گی رضی اللہ عنہ. ایک گروہ تھا جاہل لڑکے, عبادت بھری ہوئی, 20-20 سال مسلسل روزے رکھنے والے اور 30-30 سال پوری رات کو جگنے والے. ایک نعرہ اس نے لگایا, اس نے کہا اللہ حکم اللہ للہ, اللہ کے علاوہ کسی کی نہیں مانیں گے, اللہ کے علاوہ کوئی ہمارا سربراہ نہیں. اٹھ کے چلے گئے اور خارجیت کی بنیاد پڑی اور جذبات نے تباہ کر دیا. یہ جذباتی لوگ اگر ان کی جوانی بے قابو ہو جائے اور اگر ان میں ڈسپلن نہ رہے اور اس کی بجائے جہالت ہو, تو پھر وہی کچھ ہوا کرتا ہے تاریخ میں جو بار بار ہوتا ہے. اس لیے کبھی بھی ایسی تحریک میں شامل ہونا جو نعروں کی بنیاد پر چلتی ہے اور پیچھے مڑ کے دیکھو تو وہ جاہل ہیں اور ان کے سربراہ اجہل ہیں, ان سے بڑے جاہل ہیں, اور سربراہ جاہل ہے تو ان کے پیچھے والے اس سے بڑھ کر جاہل ہیں. یہ سب جہالت کے کرشمے ہیں. اس لیے جوانی اور جہالت دونوں میں آگ بھری ہوئی ہوتی ہے اور بسا اوقات تو آگ خود بخود بھڑک اٹھتی ہے. اس لیے سیدنا علی رضی اللہ عنہ کے زمانے میں یہ خارجی پیدا ہوئے اور یہ فکر اب تک زندہ ہے. ایک گروہ اٹھتا ہے مزارات کو ختم کر دو, ایک گروہ اٹھتا ہے بتوں کو توڑ دو, ایک گروہ اٹھتا ہے نئی جین کی بات, ولیعوذ باللہ. یہ انتہا پسندی ہے ہر طرف. کبھی کبھی وہ بچے کامیاب نہیں ہوتے جو اپنی جوانی میں آگ کے منتظر ہوتے ہیں, اور جو لوگ جہالت سے بھرے ہوئے ہوتے ہیں دونوں مذہب کے کارڈ پہ کھیلے جاتے ہیں اور ناکام ہوتے ہیں. اور دوسرا نعرہ وہ ہوتا ہے جو عہد و پیمان ہوتا ہے. دوسرا نعرہ وہ ہوتا ہے جو میز پر مکہ مار کے بھی اٹھتا ہے تو کہتا ہے زندگی اور موت آپ کے ساتھ, میں نے عمر بھر اس کام کو کرنا ہے, مجھے جو حکم ہوگا میں اس کو مانوں گا. سنجیدہ, پڑھے لکھے, اور ان کا قائد ان سے بھی زیادہ پڑھا لکھا, اور ایسا قائد جو اختلاف کو برداشت کرتا ہے. دلیل کا جواب دلیل سے, دلیل کا جواب جہاں پتھروں سے آ جائے اور دلیل کا جواب جہاں گالیوں سے آ جائے, ان لوگوں سے ویسے ہی ہاتھ دھو کے بیٹھ جانا چاہیے. کم سے کم اپنی زندگی تو آرام سے بسر کرے. اس لیے بہت ضروری ہے کہ ہم ایسے کالج, ایسی یونیورسٹیز, ایسے ادارے بنائیں جن اداروں میں بچوں کو راحت اور سکون سے پڑھنے دیا جائے, اور جس جگہ پر بچوں کو آزادی سے تعلیم حاصل کرنے کے مواقع ملیں. بہت ضروری ہے. کھانے کی فکر کچھ نہیں, کپڑے دھلنے ہیں کوئی فکر نہیں, لائبریری 24 آورز اوپن ہے, جاؤ. اللہ کا شکر ہے. ہم نے پچھلی مرتبہ آپ سے عرض کیا تھا کہ ندوہ میں کیا ہو رہا ہے. کل 43 خواتین الہدا یونیورسٹی سے آئی تھی. الہدا اہل حدیث حضرات کثر اللہ سوادم, وہ ان کی جگہ ہے, ان کی یونیورسٹی ہے. فاروق لغاری صاحب نے, صدر مملکت نے اپنے دور میں انہیں وہ جگہ دی تھی. پڑھ رہے ہیں, کہیں نہیں جاتے, اور ان کے کمنٹ سنو جاتے ہوئے جو کہہ گئی. اب انہوں نے فون کیا اور ہم سے کہا کہ 150 خواتین ہم آنا چاہتی ہیں. ہمارے لیے ایک مطالبہ یہ بھی آیا کہ الگ جگہ ہونی چاہیے جہاں ہم سکون سے پڑھ سکیں, اور 150 آنا چاہیے. آج کراچی سے ہمارے 25 مہمان آ رہے ہیں اور وہ سب کے سب اس لائبریری کو کنسلٹ کرنے کے لیے آ رہے ہیں. وجہ علم کی طلب ہے. سنجیدہ بچے پڑھنا چاہتے ہیں, جگہ نہیں ملتی. کراچی سے 25 بچوں کا آ کے یہاں پہ 10-12 دن گزارنا, وجہ کیا ہے؟ اور افسوس کی بات یہ ہے کہ کوئی ایک لائبریری کراچی میں سیٹ نہیں بنا سکے جو کروڑوں روپے کی تو زکات دیتے. اور افسوس کی بات یہ ہے کہ سندھ گورنمنٹ کچھ نہیں کر سکی, اور افسوس کی بات یہ ہے کہ سینٹرل گورنمنٹ کچھ نہیں کر سکی، اسلام آباد میں ایک جگہ نہیں بنا سکی، پھر تم کاہی کے لیڈر ہو اور پھر تم کون سی مخلوق ہو؟ اس لیے کہ جہالت ہے ہر طرف۔ بچوں، اس راہ میں بڑے الزامات لگتے ہیں، بہت زیادہ، بالکل دامن جھاڑ کے اٹھ جانا چاہیے اور ان الزامات کی کوئی فکر بالکل نہیں کرنی چاہیے، تب جا کر یہ کٹھن راہیں طے ہوتی ہیں، تب جا کر علم کی راہیں طے ہوتی ہیں، تب جا کر بچے میں یہ شعور پیدا ہوتا ہے کہ وہ صحیح اور غلط کی تمیز کر سکے۔ اس لیے اگر اس راہ پہ چلنا ہے، علم کی، سائنس کی، دین کی اتنی تعلیم کافی ہے بھیا جس عمر میں آپ ہیں، بس عقیدہ صحیح ہونا چاہیے، نماز پڑھنا صحیح ہونا چاہیے، طہارت کے مسائل، وضو غسل وغیرہ یہ آنے چاہیے، بس کافی ہے۔ کیا ضرورت ہے اب روزے کے مسائل تم نے پڑھنے ہیں، مفتی بننا ہے؟ کوئی پوچھتا ہے تو کہو یار مفتی صاحب سے پوچھے، مجھے تو علم نہیں، اپنے پہ آ جاتی ہے، آپ نے کلک کیا مفتی صاحب سے پوچھ لیا۔ تاکہ تعلیم کے میدان میں یہ ساری چیزیں، ہم نے کہا لاؤ 5-7 کروڑ، اللہ کا شکر ہے لوگوں نے رابطہ کیا، لوگوں نے کہا کہ 2 کروڑ تک لوگوں نے آفر کی کہ آپ لے لیں، شروع کریں۔ ہم نے کہا ہماری عمر اتنی نہیں رہی اور مصروفیات میں وقت بھی اتنا نہیں ملتا کہ کام کر سکیں، پتہ نہیں نہ جانے پیا کس دن بلا لے، تو رہتی نہ جانے پیا تجھ کو کس دن بلا لیں، کھڑی منہ تکے گی اری دن کے دن۔ تو اب تو آگے جانا ہے نا، قبر کی تیاری کرنی ہے، اب ان چیزوں میں تھوڑے ہی پڑھنے کا وقت۔ ہم نے کہا کوئی کمیٹی بناؤ ادارہ اپنا۔ ہم نے ان سے یہ بھی کہا، میں نے کہا بچوں الزامات لگیں گے، فراڈ کر دیا، پیسہ کھا گیا، یہ کر دیا، وہ کر دیا، اس تنگ ذہنیت کو جو اعتراضات کی بنیاد پہ ہوتی ہے بالکل قریب نہ پھٹکنے دو اور اپنا کام کرتے۔ مغیرہ بن شعبہ بڑے آدمی تھے، حضور اکرم صلی اللہ علیہ وسلم نے بعض جگہ پر اپنی زندگی حیات طیبہ میں ان کو بعض مقامات پہ امارت دی تھی۔ مغیرہ رضی اللہ عنہ پہ الزام لگا کہ ایک عورت اس طرح، اور اپنے کمرے کی کھڑکیاں بند کرنی بھول گئے، اور تیزی سے ہوا آندھی اور کھڑکیاں کھل گئیں اور پردے ہٹ گئے، اور 4 آدمیوں نے کہا کہ یہ فلانی کے ساتھ، حتیٰ کہ سیدنا عمر رضی اللہ عنہ نے بلا لیا، اور امیر المومنین رضی اللہ عنہ کا گواہی دیتے ہو 3 نے کہا، چوتھے نے کہا نہیں امیر المومنین میں انہیں اس چیز کو اس حالت میں نہیں دیکھا، البتہ یہ کسی حد۔ حضرت عمر رضی اللہ عنہ مغیرہ کو بری قرار دے دی، سیدنا عثمان رضی اللہ عنہ پہ پہلی مرتبہ یہ الزام لگا کہ پیسہ گورنمنٹ کا کھا جاتے ہیں۔ پھر کیا ہو گیا؟ سیدنا عثمان رضی اللہ عنہ کہتے رہے کہ یہ پیسہ خراج میں آیا تھا خزانے میں، اور میں نے اس رقم کو اپنے حصے میں لے لیا تھا، اور پھر اس کے باوجود میرے پاس پیسے آئے تو انہیں 5 لاکھ دے بھی دیے تھے، اور یہ میں نے فلاں فلاں کو دیا تھا، خیرات کی اللہ کے راستے۔ سیدنا علی رضی اللہ عنہ وہ تو سر سے پاؤں کے ناخن تک الزامات سے بھرے ہوئے ہیں، خارجیوں نے کوئی کسر نہیں چھوڑی انہیں کافر کہنے میں، خارجیوں نے کوئی کسر نہیں چھوڑی ان کو برا کہنے میں، اور ایک سے ایک بڑا عیب رضی اللہ عنہ پہ لگاتے رہے ولیعظ باللہ۔ اور علی اس دن بھی سر بلند تھے، علی اس دن بھی سر بلند ہے مولا پہ، اللہ کا کرم ہو اور ان پہ خدا کی بے شمار رحمتیں برسیں، ہم اہل بیت کرام رضی اللہ عنہ کے ساتھ۔ سیدنا علی رضی اللہ عنہ نے ایک بات کہی، 2 باتیں کر لو، نہج البلاغہ میں بھی آئی ہے، حضرت نے فرمایا تھا 40 ہجری میں، آج 1445 ہے، تو انداز حساب کر لو، 1405 سال پہلے یہ فرمایا تھا جو حکمت کی بات کرے تم اس کی نہیں سنتے، और जो नारे लगाए उसके पीछे चल पड़ते हो। फरमाया जानवरों का हंकारा, बेमतलब की चीखें, डंगरों को डंडा पड़ता है और चराने वाला बेमकसद चीखें आवाज बुलंद करता है तुम उसके साथ साथ चल पड़ते हो भेड़ों की तरह, जानवरों की तरह। अंतुम अतबा कुल्ला नायकिन, हर वो आदमी जो गला फाड़ फाड़ के दिलचस्प बातें सुनाकर तुम्हें अपने पीछे चलने की दावत देता है तुम उसके साथ चल पड़ते हो, और जो तुम्हें अकल की कोई बात सिखाता है तुम उसे छोड़। आज 1405 साल के बाद ठीक हम उसी मकाम पर खड़े हैं, खारजियों का साथ देते हैं जो कहता है बच्चों बैठो यार पढ़ो, तालीम के जरिए दुनिया में इनकलाब आते हैं, साइंस पढ़ो, टेक्नोलॉजी पढ़ो, रिसर्च सेंटर्स कायम करो, जो ज़कात और ये जो उमरा हर साल उमरा हर 6 महीने बाद उमरा, यार ये पैसे कहीं अपने बच्चों की ट्रेनिंग पे हम क्यों ना लगाएं, हम स्कूल्स क्यों ना कायम करें, हम अपना निसाब तालीम क्यों ना दें। अगर हम चाइना के गलबे से पहले, ये लिख लेना, चाइना के बर्रे सगीर पर या पाकिस्तान पर गलबे से पहले अपना निजाम तालीम न दे सके कि अब आजादी है गवर्नमेंट को परवानी को जो मर्जी पढ़ाओ, तो फिर हमेशा के लिए उम्मत रास्ता यहां की खो देगी, जो जबरन निजाम नाफिज किया जाएगा उसके जो नतीजे निकलेंगे कोई अंदाजा नहीं कर सकते। हमें इस मोहलत से फायदा उठाना चाहिए। कभी मुझे वक्त मिले तो मैं आपको बताऊं 1826 और 30 में 60 साल मुसलमान पीछे रह गए, अगर वो 60 साल उस तारीख में ना होते हम अभी खमियाजा ना भुगत रहे होते। इसलिए बच्चों अपने कॉलेज अपने निजाम तालीम दफा करो, इल्जाम को कान बंद कर लो और अल्लाह पे छोड़। ये जज्बाती तकरीरें, ये हुकूमतों के खिलाफ उठना, ये सब चीजें एक अलग चीज है। अगर पढ़ना है दुनिया में तरक्की करनी है हमने, तो हमें चाहिए कि हम अपने हज और नफली हज और उम्रे और ये ज़कात के पैसे अपने बच्चों की तालीम तरबियत और रिसर्च में कायम करें, वरना जो हो रहा है आइंदा भी ऐसे ही होता रहे।